आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यसु आए बस्नलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई, भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई। यसु आए बस्नाले जीवन हाम्रो सफल बन्छ उनको पछि हिँड्नाले। हृदय राम्रो तामा हुन्छ यसु आए बस्नाले जीवन हाम्रो सफल बन्छ उनको पछि हिँड्नाले। खुलौ ढोका हृदयको यसु आए बस्नलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई, भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई। होइन पुरे जीवन माग्छन् हाम्रो यीशुले, गन्तव्यमा पुग्छ हामी यीशु साथमा हुनाले। आदि होइन पुरे जीवन माग्छन् हाम्रो यीशुले, गन्तव्यमा पुग्छ हामी यसु साथमा हुनाले। खोलौ ढोका हृदयको यसु आए बस्नलाई भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई, भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई, भलो हुन्छ सबैको जीवन दिँदा यसुलाई।
प्रिय श्रोता मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश आठ अध्यायबाट आरम्भ गर्न गइरहेका छौं। त्यसपछि हामी आज सायद नौ अध्यायको बाह्र पदसम्म हेर्नेछौ। जवान मानिस विभिन्न कलेजहरूको विद्या ज्ञानको परीक्षण गरिरहेका छन्। बुद्धिको स्कूल र मूर्खको स्कूल उसको निवेदन एप्लिकेशनको लागि आमन्त्रित गरेको छ। यस अध्यायमा बुद्धिले झट्ट कार्यवाही गर्न जरूरतको टिप्पणी सहित उसका निमन्त्रण पठाउँछ। अहिले जवान मानिसमाथि दबाव हालिएको छ। स्कूलको घण्टी लामो समय पहिले बज्न गइरहेको छ। र तिनीहरू त्यस जवान मानिसलाई भर्ना गराउन दाखिला गराउन चाहन्छन्। तर सबभन्दा पहिले हामी देख्नेछौ बुद्धिले जवान मानिसले बोलाउँछ। हितोपदेश आठ अध्याय एक पदमा लेखेको छ, के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र के समस्त शक्तिले आफ्नो आवाज उच्च पार्दैन र? हामीले देखिसकेका छौं कि जवान मानिसलाई बुद्धिको स्कूललाई छोड्न वा त्याग्न लभ्याइएको छ, भकाइएको छ। मलाई विश्वास गर्नुहोस्, कल्ट झुट्टा शिक्षाहरू जताततै बाटोहरूमा, सड़कहरूमा, सार्वजनिक स्थानहरूमा, घर घरमा गएको पाइन्दछ र आफ्नो काममा व्यस्त छन्। परमेश्वरका जनहरू पनि त्यही नै गर्नुपर्ने हो र गरिरहनु पर्ने हो। म ती असल संस्थाहरूको निम्ति धन्यवादी छु जो जवान मानिसहरूको बीचमा आज काम गरिरहेको छ। तिनीहरू व्यक्तिगत सुसमाचार या काम गरिरहेको छ, त्यो असल काम हो। बुद्धि र समझले आफ्नो आवाजलाई चर्को स्वरमा कराइरहेको हुनुपर्छ र कराइरहेको छ पनि निमन्त्रणाको निम्ति र सावधान गराउनको निम्ति। अनि पद दुई र चारमा लेखिएको छ, बाटोको उच्च ठाउँहरूमा दोबाटोहरूमा त्यो खड़ा हुन्छ, शहरतिर जाने मूल ढोकाको छेउमा प्रवेशद्वारमा त्यो चर्को स्वरले यसरी कराउँछ, हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव जातिलाई मेरो आवाज सुनाउँछु। अनि यही नै हामी रेडियोद्वारा गर्न कोशिश गरिरहेका छौ। हामी बुद्धिको स्कूलमा आउनलाई निमन्त्रणाको बोलावटको बाहिर पठाइरहेका छौं, आह्वान गरिरहेका छौं। हामी तपाईहरू ख्रिष्टको व्यक्तिमा बुद्धितिर आएको चाहन्छौ, अनि यो ख्रिष्ट नै हाम्रो निम्ति बुद्धि बनाइनुभयो। पाँच पदमा लेखिएको छ, हे निर्बुद्धि हो, बुद्धि प्राप्त गर, हे मूर्ख हो, समस्त शक्ति प्राप्त गर। के तपाईँ यो स्थितिको स्थानको लिन इच्छुक हुनुहुन्छ? यो कुराको स्वीकार गर्न कि तपाईँ पर्याप्त हुनुहुन्न, अनि यो भन्नलाई पनि कि तपाईँ पापी हुनुहुन्छ र तपाईसँग वास्तवमा बौद्धिक दिमागी समस्याहरू छैन। कहिलेकाहीँ मानिसले परमेश्वरको विश्वास गर्ने सम्बन्धमा बनाउने बौद्धिक समस्याहरूको भावनाहरू बनाएको सुन्दा मलाई हाँस उठ्छ। यो हास्यास्पद कुरा हो। एकजना जवान मानिस मका आएर भने, बाइबलको बारेमा मसँग बौद्धिक समस्या छ ग्रहण गर्नलाई, त्यसकारण म त्यसको विश्वास गर्न सक्दिन। तपाईँलाई थाहा छ किन उससँग त्यो बौद्धिक समस्या थियो? बाइबलको सम्बन्धमा भन्दा उससँग पापको समस्या थियो र ऊ आफ्नो पापहरूको त्याग्न चाहँदैनथे। मैले यो कुराको अस्वीकार गरे। यदि कुनै व्यक्तिसँग पाप समस्याहरू छन् भने, मैले यो कुराको आविष्कार गरे, यदि कुनै व्यक्तिसँग पाप समस्या छन् भने र त्यो समस्यासँग ख्रिस्ट कहाँ फर्कन्छ भने, यो कुरा देख्न अद्भुत कुरा हो कि प्राय गरी बौद्धिक समस्याहरू आफसे आफ समाधान हुनेछ। अनि छ पदमा लेखिएको छ, यहाँ सुन, तिमीहरूलाई बताउनु पर्ने आदरणीय कुराहरू मसँग छन्, ठीक कुरा बोल्न म मेरो मुख खोल्छु। ओ, यहाँ हामीसँग कस्तो तस्विर छ। अनि पद सात र आठमा लेखिएको छ, मेरो मुखले साँचो कुरा बोल्दछ, किनभने मेरो ओठले दुष्टता घृणा गर्छन्। मेरो मुखले साँचो कुरा बोल्दछ किनभने मेरो ओठले दुष्टता घृणा गर्छन्। आठ पद, मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। धेरै मानिसहरू बाइबलमा समस्याहरू र त्रुटिहरूको बारेमा कुरा गर्छन्। मित्र, खास कुरा यो हो कि समस्या परमेश्वरको वचनमा छैन, खास समस्याहरू मानिसको हृदयमा र दिमागमा छ। परमेश्वर भन्नुहुन्छ, बुद्धिको वचनहरूमा कुनै कुरो बाङ्गोटिङ्गो टेढो गरिएको छैन। भनिएको छ आठ पदमा, मेरो मुखका सबै वचनहरू न्यायपूर्ण छन्, तिनीहरूमध्ये कुनै पनि बाङ्गोटिङ्गो छैन। देख्नुभयो, यदि त्यो वास्तवमा बुद्धि हो भने त्यो सरल हुनेछ। म परमेश्वरप्रति धन्यवादी छु कि परमेश्वरले सुसमाचारलाई खालि उच्च प्रतिभा भएको ज्ञानी मानिसहरूले मात्र बुझ्न सक्ने बनाउनु भएन। यदि उहाँले त्यो बनाउनु भएको भए, गर्नुभएको भए, धेरै मानिसहरू पूर्ण रूपमा छोडिन्दथे। यो हरेकले सरल आसानी तरिकामा बुझ्न सक्ने सन्देश हो। मित्र, मलाई यो नभन्नु होला कि तपाईसँग बौद्धिक समस्या र कठिनाइहरू छन् जुनले तपाईलाई परमेश्वर र बाइबललाई विश्वास गर्न कामबाट अलग राखेको छ। समस्या तपाईँको जीवनमा पाप हो। तपाईँको जीवनमा त्यहाँ त्यस्ता केही कुराहरू छन् जुनको तपाईँ बदल्न चाहनुहुन्न। तपाईँ आफ्नो हृदयलाई र आफ्नो दिमागलाई झुकाएर येशु ख्रिष्ट कहाँ आउन इच्छुक भइरहनु भएको छैन, त्यो नै समस्या हो। जब हृदय प्रभु कहाँ फर्किन्छ, वा आउँछ तमाम बौद्धिक समस्या आपसे आप अन्त हुनेछ। मित्र, परमेश्वरको वचन अति नै स्पष्ट छ। सुसमाचार सन्देश यति सरल छ जुनको सजिलै बुझ्न सकिन्छ, तर त्यहाँ सुसमाचार प्रति जानबुझमा गरिने विरोध गर्न पनि सकिन्छ। बहाना बनाएर कि तपाईसँग केही कठिनाईहरू छन् बुझ्नलाई, जबकि त्यो सत्य होइन, केवल बहाना बाहेक। नौ पदमा लेखेको छ, विवेकशील व्यक्तिको लागि ती सबै उचित छन्, ज्ञान हुने मानिसको निम्ति ती खोट रहित छन्। अनि दश र एघार पदमा भनिएको छ, चाँदीको सट्टा मेरो उपदेश उक्तम सुन भन्दा त बरू ज्ञानै खोज, किनभने बुद्धि मानिक भन्दा बहुमूल्य हुन्छ र तैले इच्छा गरेको कुनै पनि थोक त्यससँग तुलना गर्न सकिँदैन। जब तपाई र म अयुबले जस्तै त्यो स्थानमा आउँछौं जहाँ हाम्रा प्राथमिकताहरू सिधा इमानदार हुन्छन्, जब हामी यो संसारका कुराहरू चीजहरूमा उचित मूल्यांकन राख्छौं र यो कुराको महसुस गर्छौ कि बुद्धि मुगा मोती भन्दा मानिक भन्दा उक्तम हो, तब हामी हाम्रा जीवनहरूमा परमेश्वरलाई पहिलो स्थानमा राख्छौं। प्रभु येशूले भन्नुभयो मती छको तेत्तीस पदमा, पहिले परमेश्वरको राज्य र उहाँको धार्मिक पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सारा कुराहरू तिमीहरूलाई थपिनेछ। त्यसपछि निम्न पदहरूमा हामी देख्नेछौ बुद्धिको विशेषताहरू। बाह्र पद, म बुद्धि हौ, सावधानीसित म बसोबास गर्दछु, मसँग ज्ञान र विवेक छ। परमेश्वरको वचनले यो स्पष्ट बनाइरहेको छ कि बुद्धि व्यक्ति हुनुहुन्छ, अर्थात प्रभु येशू ख्रिष्टको व्यक्ति। अनि तेह्र पद, परमेश्वरको भय मानु, दुष्टतालाई घृणा गर्नु हो, अभिमान अहंकार खराब चालचलन र भड्काउने कुराहरू म घृणा गर्दछु। मित्र, यी नै ती कुराहरू हुन् जुन आज हाम्रा दिनहरूमा अति नै प्रचलित छन्। बुद्धि प्रकट भएको छ, यो परमेश्वरको चरित्र हो र त्यो चरित्र ख्रिष्टमा प्रकट गरिएको छ। दुष्टता अभिमान अहंकार र खराब चाल झट्काउने कुराहरू उहाँको निम्ति घृणित कुरा हुन्, अनि यदि हामी उहाँका हौ भने हामीले पनि यी कुराहरूको विरोध गर्नुपर्छ, घृणा गर्नुपर्छ। चौधदेखि सोह्र पदमा भनिएको छ, सरसल्लाह र उचित फैसला मबाटै हुन्छन्, मसँग समस्त शक्ति र सामर्थ्य छन्, मद्वारा नै राजाहरू राज्य गर्दछन् र शासकहरू उचित कानून बनाउँछन्, मद्वारा नै राजकुमारहरू राज्य व्यवस्था चलाउँछन् र सबै उच्च अख्तियारवालाहरू पृथ्वीभरि शासन गर्दछन्। भजनकारको पुस्तकमा र दानियलको अगमबाडीमा यो कुरा दोहोरिएको छ, दानियल चारको सत्र पदमा, सर्वोच्चको नै मानिसहरूमाथि सर्वाधिकार छ र उहाँले इच्छा गर्नुभएकालाई राज्य दिनुहुनेछ। ओ, यो कति महान कुरा छ, यो कुराको महसुस गर्न कि परमेश्वरले यो संसारका मामलाहरूमा शासन गर्नुहुन्छ। चाहे कुनै राष्ट्र कति ईश्वरहीन दुष्ट राजा नै किन नहोस्, परमेश्वरले शासन गरिरहनु भएको छ र उहाँको इच्छा पूरा गरिन्दछ। उहाँ मानिसको राज्यहरूमा शासन गर्नुहुन्छ। अनि सत्र पदमा लेखिएको छ, मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेटाउनेछन्। सुलेमानले यो कुरा शुरूका समयहरूमा उनको जीवनमा सिके। उसले यो कुराको आविष्कार गरे जब उसले परमेश्वरलाई खोजे। परमेश्वरले उसलाई बुद्धि दिनुभयो। उसले आरम्भमा परमेश्वरको खोजी गरी, जब उनी राजा बनेथे उसले जानेथे परमेश्वरले नै उसलाई यो अद्वितीय बुद्धि दिनुभएको थियो। र परमेश्वर हामीलाई बुद्धि दिन तयारी हुनु भएको छ यदि हामी यी शर्तहरूको भेट्न इच्छुकहरू छौं, पूरा गर्न इच्छुक छौं भने। हाम्रा ख्रिस्टियन जीवनमा पहिले परमेश्वरको वचनको प्रेम र मेहनती अध्ययन छ भने। अनि अठार उन्नाइस पदमा लेखिएको छ, मसँग भैभव र आदर टिक्ने धन दौलत र समृद्धि छन्, मेरो फल निखुर सुन भन्दा उच्च छ, जे म उत्पादन गर्दछु त्यसले असल चाँदीलाई उछिन्दिन्छ। श्रोता, अनि अगाडि हामी बीस र एक्काइस पदमा हेर्छौं, म धार्मिकताको बाटो र न्यायको मार्गमा हिँड्छु, मलाई प्रेम गर्नेहरूलाई म धन दौलतले परिपूर्ण पार्छु र म तिनीहरूका भण्डार भरिदिनेछु। त्यसपछि हामी निम्न पदहरूमा देख्नेछौ ख्रिष्टमा बुद्धिको व्यक्ति बनाइएको छ। यस बिन्दुबाट उता मलाई लाग्छ कि तपाईँ यो देख्नुहुनेछ, प्रभु येशू ख्रिष्ट बोलिरहनु भएको छ। पद तेइसमा भनिएको छ, अनन्तदेखि अनन्तदेखि नै मेरो नियुक्ति भएको थियो। सबभन्दा पहिले संसार शुरू हुनुभन्दा पहिले नै यो व्यक्ति नै एक हुनुहुन्छ जो युहन्नाको भूमिका वा प्रस्तावनाको विषय हो। युहन्ना एक अध्याय एक र दुई पदमा भनेको छ, आदिमा वचन थियो र वचन परमेश्वरसँग थियो र वचन परमेश्वर नै थियो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। पछाडिको अनन्त कालमा प्रभु येशु परमेश्वर हुनुहुन्थ्यो। उहाँ परमेश्वरसँग आदिमा हुनुहुन्थ्यो। उहाँ आदिमा हुनुहुन्थ्यो जुनको शुरूआत आरम्भ छैन, किनभने आदिमा वचन थियो। उहाँ आदिको समयमा पहिले भूतकालमा हुनुहुन्थ्यो। उहाँ एकै हुनुहुन्छ अनि खालि केवल उहाँ मात्र, जुन उहाँले यो हामीलाई स्पष्ट बनाउन सक्नुहुन्छ। मत्ती 11:27 पदमा, कुनै मानिसले पुत्रलाई जान्दैन तर पिताले मात्र। हामीले प्रभु येशूलाई जान्न थाहा पाउन सक्दैनथ्यौं। पिता र पुत्रले हाम्रो हृदयहरूको खोल्न पवित्र आत्मालाई नपठाउनु भएको भए उद्धार पाएको मानिस ख्रिष्टको व्यक्तिमा आश्रित हुन सक्छ र त्यसको महिमा गर्न सक्छ। हामी हाम्रा दिनमा महान अविश्वासको बीचमा रहिरहेका छौं। अविश्वासीहरू अविश्वासमा रहन दिनुहोस्, नास्तिकहरूलाई नास्तिकतामा रहन दिनुहोस्। मित्र, हाम्रो सम्बन्ध प्रभु येशूसँग व्यक्तिगत सम्बन्ध हो र उहाँ वचन हुनुहुन्छ। योहन्ना 1:1 पदमा लेखिएको छ, वचन परमेश्वरसँग थियो र वचन परमेश्वर थियो। ओ, यो कस्तो महान कथन! बुद्धि प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। अनि 24:27 पदमा लेखिएको छ, महासागर नहुँदै मेरो जन्म भएको थियो। पानीले भरेका खोला नालाहरू हुनुभन्दा अघि नै, पर्वतहरू आफ्नो स्थानमा स्थापित हुनभन्दा पहिले नै, पहाड़हरूभन्दा अघि नै मेरो जन्म भएको थियो। उहाँले पृथ्वी वा यसका जमीन वा संसारका धूलाको कण बनाउनुभन्दा अघि नै म सृजिएको थिएँ। उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा र महासागरलाई क्षितिजले घेर्नुहुँदा म त्यहाँ थिएँ। युहन्ना 1:3 पद अनुसार सबै थोकहरू उहाँद्वारा हुन आए, अनि हुन आएका कुराहरूमध्ये कुनै पनि उहाँ बिना हुन आएनन्। अनि अगाडि 28:29 पदमा हेरौं, उहाँले बादललाई आकाशमा स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा दृढसँग बसाल्नुहुँदा, उहाँले समुद्रको सिमाना तोकिदिनुहुँदा, उहाँको आज्ञा भन्दा बाहिर नागी पानी नजानलाई, र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुँदा। मित्र, कहिले तपाईँ समुद्रको किनारमा तटमा उभिएर यो कुराको सोच्दै अचम्म हुनु भएको छ? किन पानी बाहिर भरिएर आउँदैन? किन त्यो पानी जहाँ छ त्यही नै रहिरहन्छ? भन्दा 29 पदमा हामी देख्दछौ, उहाँले समुद्रको सिमाना तोकिदिनुहुन्छ, उहाँको आज्ञाहरूभन्दा बाहिर नागी पानी जाँदैन, र उहाँले पृथ्वीका जगहरू बसाल्नुहुन्छ। परमेश्वरले त्यस्तो नियम बनाउनु भएको छ जुनले समुद्रलाई जहाँ त्यो छ त्यही नै राख्छ। अनि 30:31 पदमा भनिएको छ, म एक कारीगर झैं उहाँको छेउमा थिएँ, म दिनहुँ हर्षले विभोर हुन्थे, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थे, उहाँले बनाउनु भएको सिंगो संसारमा आनन्दित हुँदै म मानव जातिमा प्रसन्न रहन्थे। मित्र, प्रभु येशू ख्रिष्ट भए कुनै हुन आएका चीजहरू हुन आएको थिएनन्। सबै कुरा थोक उहाँद्वारा बनिएका थिए। उहाँ सम्पूर्ण सृष्टिहरूमा जेठो हुनुहुन्छ। उहाँ सबभन्दा सर्वोच्च परम हुनुहुन्छ। किनभने उहाँद्वारा पिताले हरेक कुरा अस्तित्वमा ल्याउनुभयो, किनकि उहाँ सृष्टि नगरिएको परमेश्वर हुनुहुन्छ र उहाँ सधैँ उहाँको सामने हर्ष र आनन्द गर्नुहुन्छ। यो अद्भुत आनन्दहरू हर्षहरू हामी कहाँ परमेश्वरको अचम्मको अनुग्रहद्वारा आउँछ। अनि 32:33 पदमा लेखिएको छ, अब हे मेरो छोरा हो, मेरा कुरा सुन, तिनीहरू धन्य हुन् जसले मेरा मार्गहरू अप्नाउँछन्। मेरो अर्थी सुन र बुद्धिमान हौ, त्यसको व्यवस्था नगर। बुद्धि ख्रिष्ट हुनुहुन्छ र त्यहाँ उहाँको निम्ति प्रेम हुनुपर्छ। अनि 34:35 भनिएको छ, त्यही मानिस सुखी हो जसले मेरो वचन सुन्छ, जो दिनहुँ मेरो ढोकामा न्यालेर हेर्दै मेरो ढोका नेर पर्खिरहन्छ, किनभने जसले मलाई भेटाउँछ त्यसले जीवन पाउँछ र परमप्रभुको निगाह प्राप्त गर्छ। जसले मलाई भेटाउँछ त्यसले जीवन पाउँछ। यदि तपाईसँग ख्रिष्ट हुनुहुन्छ भने तपाईसँग जीवन छ। अनि त्यसपछि हामी 36 पद हेर्छौं, तर जसले मलाई भेटाउन चुक्छ त्यसले आफैलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ। मेरो मित्र, यदि तपाईँ ख्रिष्टलाई घृणा गर्नुहुन्छ भने तपाईँ मृत्युलाई प्रेम गर्नुहुन्छ। ओ, यो कस्तो तस्विर हो! बहिष्कृत हुनुहुन्छ, बुद्धि ख्रिष्ट हुनुहुन्छ। मित्र, नौ अध्यायमा फेरि हामी प्रवेश गरौं। यहाँ नौ अध्यायबाट हामी देख्नेछौ, खालि नौ अध्याय एकदेखि बाह्र पदसम्म। अहिले हामी जुनको विषय हो बुद्धिको कलेज, त्यो स्थानमा आएका छौं जहाँ बुद्धिले स्कूल खोलेको छ। जवान मानिस बुद्धिको प्रवेशिका परीक्षाको उत्तीर्ण गरेर प्रवेश गरेका छन् र हामी त्यसमा धन्यवादी छौं। हरेक कुरा तयार गरिएको छ र हामी त्यो स्कूलमा हेर्न सक्छौ। स्कूलको घण्टी बज्न लागेको छ त आज हामी देख्नेछौ बुद्धिको कलेज। नौ अध्याय एकदेखि पाँच पदमा भनिएको छ, बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खाना गाडेको छ, त्यसले आफ्नो पशु मारेको छ, दाकमध्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबल पनि तयार पारेको छ, त्यसले आफ्ना दासीलाई पठाएको छ र शहरका अग्ला अग्ला ठाउँहरूबाट बोलाउँछ, ए निर्बुद्धिहरू जति सबै भित्र आओ, भन्दै ती समाज नभएकाहरूलाई त्यसले भन्छ, आओ मसँग आओ र मैले मसला मिसाएको दाग मध्य पियो। बुद्धिले घर बनाएको छ, यो बुद्धिको कलेज हो। यो कुराको ध्यान दिऊ कि त्यहाँ सात खामाहरू छन्। यी सात खामाहरूले पूर्णताको प्रतिनिधित्व गर्दछ। त्यस स्कूलले सम्पूर्ण शिक्षा स्कूलमा भएर स्नातक, स्नातकोत्तर कोर्स, पीएचडी सम्मका सम्पूर्ण कोर्स शिक्षाको प्रदान गर्दछ। मित्र, यो कुराको याद राखौं कि असल शिक्षाको महत्वलाई कमसल बनाउने कोशिस नगरौं वा नगण्य वा अमहत्वको नसम्झौं। त्यहाँ कोही कोही मानिसहरू छन् जो भन्छन् कि प्रभु येशूले आफ्ना बाह्र चेलाहरू चुन्नुभयो जो शिक्षित मानिसहरू थिएनन्, अनि तिनीहरूको तर्क यो हो कि हामीलाई बाइबल कलेजमा गएर शिक्षा हासिल गर्न आवश्यक छैन किनकि उहाँका बाह्र चेलाहरूसँग कुनै डिग्री थिएन, तर पनि परमेश्वरले महान गरी चलाउनुभयो। त्यसकारण शिक्षा प्राप्त गर्न बरू प्रभुका प्रार्थनामा जानुपर्छ, डिग्रीको बाइबल कलेजको आवश्यक छैन। मित्र, चेलाहरूको शिक्षाको सम्बन्धमा त्यो व्यक्ति जसले प्रभु येशू ख्रीष्टसँग तीन सालसम्म समय बिताए, निश्चय नै तिनीहरू अशिक्षित थिएन वा अशिक्षित थिए भन्न सकिँदैन। तिनीहरूले संसारका महान शिक्षकबाट, गुरूबाट अति नै धेरै कुरा सिके, अनि निश्चय नै प्रेरित पाउल उसको दिनको स्कूलहरूमा अति नै धेरै शिक्षित व्यक्ति थिए। कसैले यो भन्न सक्दैन कि उनी अज्ञानी अशिक्षित मानिस थिए। दुई पदमा भनिएको छ, त्यसले आफ्नो पशु मारेको छ र दाकमध्यमा मसला मिसाएको छ, त्यसले आफ्नो टेबल पनि तयार पारेको छ। अहिले यो स्कूलमा आउने समय हो र तयार गरिएको कोर्सहरूको खान आरम्भ गर्नुपर्छ। अनि तीन पदमा, त्यसले आफ्ना दासीलाई पठाएको छ र शहरका अग्ला अग्ला ठाउँहरूबाट बोलाउँछ। ओ, यो कस्तो तस्विर दिइएको छ! म तपाईँलाई याद दिलाउँछु कि हामीसँग पनि यो युगमा उही किसिमको निमन्त्रण छ। विवाहको भोज तयार गरिएको छ र सम्पूर्ण निमन्त्रित पाहुनाहरू कहाँ निमन्त्रणा जान्छ, यो भन्दै कि सबै कुरा तयारी छ। धेरै पाहुनाहरूले त्यो निमन्त्रणाको नकारे, इन्कार गरे। त्यसपछि घर मालिकका दासहरू, सेवकहरू र बाटोहरूको सड़कहरूमा गएर विवाह भोजमा आउन निमन्त्रण दिन्छ। यो हामी मती 22 अध्यायको एकदेखि 14 पदमा देख्छौं। त्यो चाखलाग्दो कुरा हो कि बुद्धि बाटोहरूमा, सड़कहरूमा मानिसहरूलाई भित्र आउन निमन्त्रण दिन जानै पर्छ र हामी पनि राजमार्गहरूमा, सड़कहरूमा गएर गाउँ गाउँमा जानुपर्छ। आज हाम्रो सन्देश हो, परमेश्वर तिमीहरूसँग मिलाप गरिनु भएको छ, अहिले तिमीहरू उहाँसँग मिलाप गर। कोरन्थीको पुस्तकमा पाउल लेख्छन्, यसकारण अब हामीहरू ख्रिष्टका राजदूतहरू हौं, मानव परमेश्वरले हामीद्वारा विन्ती गरिरहनु भएको छ, हामी ख्रिष्टको सट्टामा विन्ती गर्दछौ, परमेश्वरसँग मिलाप गर। हाम्रा दिनमा वचनहरू अरू कुनै समय युगभन्दा धेरै गरी संसारको हरेक कुनामा गइरहेको छ। निमन्त्रणा बुद्धिको स्कूलतिर आउनलाई, प्रभु येशू कहाँ आउनलाई संसारको अन्तसम्म गइरहेको छ। अनि छ पदमा लेखेको छ, आफ्ना अज्ञानी चालहरू छोडिदेऊ र तिमी बाँच्नेछौ, समशक्तिको मार्गमा हिँड। त्यहाँ कोही कोही कति पनि सुन्दैनन् यी कुराको। तिनीहरू मजाक गर्ने, उपहास गर्नेवालाहरू हुन्। तिनीहरूसँग समय बर्बाद गर्ने कुनै जरूरी छैन। तिनीहरूलाई निरन्तर वचन दिइरहनु पर्दैन। प्रभु येशूले भन्नुभयो, हीरा मोतीको हारलाई सुँगुरको सामने नफ्याँक। त्यसले त्यसको महत्व बुझ्दैन। त्यसकारण त्यस्ताहरूलाई वचन पटक पटक सुनाउन बेकार छ। अनि सातदेखि नौ पदमा भनिएको छ, जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। गिल्ला गर्नेलाई नहप्का, नत्र त्यसले तलाई घृणा गर्नेछ। बुद्धिमान मानिसलाई हप्का र त्यसले तलाई प्रेम गर्नेछ। बुद्धिमानलाई अर्थी दे र त्यो झन बुद्धिमान हुनेछ। धर्मी मानिसलाई शिक्षा दे र त्यसले आफ्नो ज्ञान अझ बढ़ाउनेछ। यदि तपाईँ परमेश्वरको वचन कसैलाई दिनुहुन्छ भने तिनीहरूले वास्तवमा तपाईंलाई घृणा गर्नेछ। यो कुरा शताब्दी शताब्दीदेखि सत्य छ, किनकि तिनीहरूसँग परमेश्वरको वचनमा कति पनि रूचि छैन। तपाईँ तिनीहरूलाई वचन दिने काममा समयको बर्बाद गर्नुहुन्छ। अनि दश पदमा भनिएको छ, परमप्रभुको भय मान्नु नै बुद्धिको शुरूआत हो र परम पवित्रताको ज्ञान नै समस्त शक्ति हो। ओ, यो कुरा आज कतिले थाहा पाएका छन्। अनि एघारदेखि बाह्र पदमा भनेको छ, किनभने मद्वारा नै तेरो जीवनका दिनहरू धेरै हुनेछन् अनि त दीर्घायु हुनेछस्। त बुद्धिमान भइस भने तेरो बुद्धिले नै तलाई इनाम ल्याउनेछ। त गिल्ला गर्ने व्यक्ति भइस भने तैले मात्र नोक्सान बिहोर्नु पर्नेछ। मित्र, यदि तपाई बुद्धिमान ज्ञानी हुनुहुन्छ भने तब तपाई आफ्नो आत्माको लागि त्यो अनन्तताको लागि तयार बनाउनुहोस्। यदि तपाई यी सबै कुराको बारेमा अहंकारी उपहास गर्ने खिल्ली गर्ने हुनुहुन्छ भने तपाई दण्डको लागि आइरहनु भएको छ। यो अभद्र खराब सुनै पर्ला, तर मैले यो भन्नै पर्छ, नर्कको बाटोमा हामी हुन्छौ। अहंकारी भइस भने त्यो तेरै दोष हो, त्यसको प्रतिफल भोग्नेछस्। यो कुरा याद राखौ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।